एक वर्षमा 365 दिन हुन्छ। यी 365 दिनहरूमध्ये तपाईँले याद गर्नुहुने केही दिनहरू होला या तपाईँले सम्झनु हुने केही दिन होला, र ती दिनहरू सायद तपाईँको जन्मदिन होला, या त विवाहको करार बाँध्नुभएको दिन, वा त तपाईँले परिवारमा एउटा सन्तान प्राप्त गर्नुभएको दिन, वा तपाईँले जीवनमा प्रेम गर्नुभएको व्यक्तिको जन्मदिन हुनसक्छ। किन तपाईँले ती दिनहरूलाई याद गर्नुहुन्छ या सम्झिनुहुन्छ? सायद तपाईँले यही कारणले याद गर्नुहुन्छ कि त्यो दिन तपाईँको निम्ति एकदमै महत्त्वपूर्ण दिन छ। र मैले यो भन्दै गर्दाखेरि सबैजनामा यो सायद लागू पनि नहुनसक्छ, सबैले ती दिनहरू याद नगर्नु पनि हुन्छ होला। कतिले आफ्नो बर्थडे, अरूको बर्थडेहरूको दिन याद नगर्नु पनि सक्नुहुन्छ, यो सबै लागू नहुनसक्छ। तर क्रिस्चियनको रूपमा, ख्रिस्टले पाएका, एक उद्धार पाएका व्यक्तिको रूपमा तपाईँ र मैले याद गर्नुपर्ने एकदमै महत्त्वपूर्ण एउटा दिन छ। त्यो दिन हो परमप्रभुको दिन। किन हामीले उहाँको दिनको याद गर्नुपर्छ? त्यस दिनमा के हुन्छ? त्यो दिन किन हाम्रो निम्ति महत्त्वपूर्ण दिन छ? यही प्रश्नहरूको जवाब आज हामी ओबदियाको पुस्तकबाट हामी हेर्नेछौँ। ओबदिया 15-21 हामी हेर्नेछौँ। कृपया मसँगै तपाईँहरूले आफ्नो बाइबलमा ओबदिया 15-21 पल्ट्याउन म अनुरोध गर्दछु। यो पुरानो करारमा पर्दछ, हामीले गत हप्ताबाट यो पुस्तकबाट प्रचार हेरेका छौँ, त्यसकारण सायद तपाईँहरूलाई गाह्रो छैन होला भन्ने म आशा गर्दछु। ओबदिया 15-21 म हामी सबैजनाको निम्ति यस खण्डलाई पाठ गरिदिनेछु। सबै जाति जातिहरूका निम्ति परमप्रभुको दिन नजिकै आइपुगेको छ। तैँले जस्तो गरेको छस् तँलाई पनि त्यस्तै गरिनेछ। तेरा कार्यहरू तेरो आफ्नै थाप्लोमा फर्केर आउनेछन्। जसरी तैँले मेरो पवित्र डाँडामा पिइस्, त्यसरी नै सबै जाति जातिहरूले पनि सधैँभरि पिउनेछन्। तिनीहरूले पिइरहनेछन् र कहिले नभए जस्तै हुनेछन्। तर सियोन पर्वतमा चाहिँ उद्धार हुनेछ, त्यो पवित्र रहनेछ। याकुबको घरानाले आफ्नै उत्तराधिकारको अधिकार गर्नेछ। याकुबको घराना आगो हुनेछ र युसेफको घराना एक ज्वाला बन्नेछ, र इसाकको घराना चाहिँ ठोसा मुसा हुनेछ। यिनीहरूले त्यसलाई आगोमा सल्काएर भस्म पार्नेछन्। इसाकको घरानाबाट बाँचेको एउटै पनि हुने छैन। परमप्रभुले यसै भन्नुभएको छ, पतुनाइस नेगेबका मानिसहरूले इसाकका डाँडाहरू अधिकार गर्नेछन्, र डाँडाका फेदीका मानिसहरूले पलिस्तिरको देश अधिकार गर्नेछन्। तिनीहरूले इफ्राइम र सामरियाका खेतबारीहरू पनि अधिकार गर्नेछन्, र बेन्यामिनले चाहिँ गिलाद अधिकार गर्नेछ। इजरायलको यस समूहले जो निर्वासनमा भएर कनानमा छन्, सारपतसम्मको देश अधिकार गर्नेछन्। सपारतमा भएका एरुसलेमका निर्वासितहरूले नेगेबका नगरहरू अधिकार गर्नेछन्। इसाकका डाँडाहरूको राज्य गर्नलाई उद्धार गर्नेहरू सियोन पर्वतमा उक्लेर आउनेछन्, र राज्य चाहिँ परमप्रभुको हुनेछ। कि हामी यो खण्डबाट एउटा विशेष गरी किन परमप्रभुको दिन हाम्रो निम्ति एकदमै महत्त्वपूर्ण छ, हामीले यो दिनलाई किन सम्झिनुपर्छ भन्ने प्रश्नको जवाफ नै आजको हाम्रो वचनको मुख्य बुदा हुनेछ। किनकि परमप्रभुको दिनमा उहाँको शत्रुहरूको अन्तिम न्याय र उहाँका मानिसहरूको पूर्ण उद्धार हुनेछ। फेरि पनि म तपाईँलाई बताउन चाहन्छु कि परमप्रभुको दिनमा उहाँका शत्रुहरूको अन्तिम न्याय र उहाँका मानिसहरूको पूर्ण उद्धार हुनेछ। हामी यसैलाई वचनका दुईवटा बुँदाहरू बनाउनेछौँ, र पहिलो बुँदा परमप्रभुको दिनमा उहाँका शत्रुहरूको अन्तिम न्याय हुनेछ, पद 15-16। परमप्रभुको दिनमा उहाँका शत्रुहरूको अन्तिम न्याय हुनेछ, र दोस्रो परमप्रभुको दिनमा उहाँका मानिसहरूको पूर्ण उद्धार हुनेछ, 17-21। परमप्रभुको दिनमा उहाँका मानिसहरूको पूर्ण उद्धार हुनेछ। हामी पहिलो बुदालाई हामी विचार गर्नेछौँ कि परमप्रभुको दिनमा उहाँका शत्रुहरूको अन्तिम न्याय हुनेछ, 15-16 पदलाई। जब हामी 15-16 आउनुभन्दा अगाडि हामी देख्दछौँ कि हामीले गत हप्तामा हेर्दै थियौँ कि परमेश्वरको न्याय एकदम केन्द्रित भएको हामी देख्दछौँ, तर जब हामी 15 पदमा आइपुग्छौँ कि तब अर्कै यहाँ कथा मोडिएको छ, कि त्यो न्याय अब एदोममा मात्र होइन, सबै जाति जातिहरूको निम्ति परमप्रभुको दिन नजिक आइपुगेको छ। स्कन्दमा भएको यी सबै जाति जातिहरूले कसले जनाउँछ, यसले कसले सम्बोधन गरिरहेको छ कि हामी यसलाई थोरै हेर्नेछौँ, कि हामी एकदेखि चौधसम्म अघि पनि मैले भनिसकेँ कि हेर्दाखेरि हामी कि परमेश्वरको न्याय कि एदोम केन्द्रित देखेका छौँ भने अब यहाँ कि परमेश्वरको न्याय सबै जाति जातिहरूमाथि आउनेछ। किनकि योभन्दा अगाडि एदोमले कि आफ्नो हृदयमा घमण्ड गरेको छ र आफ्नै भाइमाथि उनले अत्याचार गरेका छन्, त्यसकारण परमेश्वरले उनीहरूमाथि न्याय गर्नुभएको छ। तर त्यहाँ एदोमले मात्रै गरेको छैन कि अरू मानिसहरूले पनि, अरू जातिहरूले पनि, अरू राष्ट्रहरूले पनि कि यहुदामाथि आक्रमण गरेको छ। त्यसै कारण अब यहाँ पन्ध्र पदमा आएर के देख्छौँ भन्दाखेरि कि परमेश्वरका मानिसहरूलाई यहाँ एउटा सान्त्वना पनि यहाँ मिलेको छ कि यो सबै जातिहरूले ती परमेश्वरका मानिसहरूलाई आक्रमण गर्ने एदोम लगायत अरू जातिहरू र अन्ततः यी सबै जाति जातिहरूले कि सबै मानिसहरूलाई यसले जनाउँदछ कि यसले केवल ती केही मानिसहरूलाई मात्र होइन तर यसले अरू सबै मानिसहरूलाई पनि यसले जनाउँदछ। किनकि यी सबै जातिहरूको निम्ति परमेश्वरको दिन नजिक आइपुगेको छ। जब हामी परमेश्वरको दिनलाई हामी हेर्छौँ भने जब हामी यो विशेष यो एउटा वाक्यांशलाई परमेश्वरको परमप्रभुको दिन भन्ने वाक्यांशलाई हामी हेर्छौँ भने यसले परमेश्वरको न्यायलाई जनाउँदछ। त्यसकारण यहाँ पन्ध्र पदमा आएर किन ओबदियाले यो कुरा भन्दछ कि हामीलाई थाहा छ कि परमेश्वरका मानिसहरू विभिन्न सतावट कष्ट भएर गइरहेका छन् र आफ्नै दाजुका वंशहरूले उनीहरूमाथि अत्याचार हिंसा गरिरहेका बेला उनीहरू एकदमै निरुत्साही छन्। तर त्यो समय के गर्दैछन् कि मानिसहरूलाई एउटा सान्त्वना दिनको निम्ति पनि यहाँ यो वचन आएको छ कि परमेश्वरले सबैजनाको न्याय गर्नुहुनेछ। र परमेश्वरले न्याय गर्नुहुन्छ, यस उनीहरूको के हुनेछ, उद्धार हुनेछ। परमेश्वरको हस्तक्षेपको निम्ति उनीहरूले पक्कै पनि प्रतीक्षा गरिरहेको यहाँ हामी देख्न सक्छौँ। र जब हामी पुरानो करारमा हेर्छौँ भने पुरानो करारमा परमप्रभुको दिनले यस उहाँको न्यायलाई नै जनाउँदछ। जसरी तपाईँले यसैया 2:12 हेर्नुहुन्छ भने कि यहाँ हामी स्पष्ट पाउँदछौँ कि यसैया 2:12 यसरी भन्दछ, सबै अहङ्कारीहरू र सेखी गर्नेहरू र सबै मै हो भन्नेहरूमाथि सर्वशक्तिमान परमप्रभुको यस्तो एक दिन आइपर्नेछ र तिनीहरू विनम्र तुल्याइनेछन्। त्यस्तै हामी मलाकी 4:1 हेर्छौँ भने यसले परमप्रभुको न्यायलाई जनाउँदछ। पुरानो करारले मात्र होइन तर जब हामी नयाँ करारमा हेर्छौँ भने कि नयाँ करारमा पनि यसले परमप्रभुको दिनले कि उहाँको न्यायलाई जनाउँदछ कि उहाँको अन्तिम न्याय ख्रिस्टको दोस्रो आगमनलाई यसले जनाउँदछ। र जब तपाईँ र मैले मत्ती 25:25 हामी हेर्छौँ भने कि यसो ख्रिस्टले प्रभुको दिनको बारेमा बताउनु हुँदाखेरि जब यसो आउनुहुन्छ उहाँले भेडा र बाख्राहरूलाई उहाँले छुट्याउनुहुनेछ भन्ने कुरा हामी त्यहाँ पाउँदछौँ। र भेडाहरूले परमेश्वरका मानिसहरूलाई र बाख्राहरूले प्रभुमा नभएका मानिसहरूलाई यसले जनाउँदछ। र जब उहाँले छुट्याउनुहुन्छ, ख्रिस्ट आउनुहुन्छ, तब उहाँले के गर्नुहुन्छ, आफ्ना मानिसहरूलाई आफूसँगै उहाँले राख्नुहुन्छ भने उहाँले अरूहरूलाई के गर्नुहुन्छ, अनन्त न्याय गर्नुहुन्छ। ठ्याक्कै हामी यो कुरा यहाँ पनि यस्तै देखिरहेका छौँ कि परमेश्वरका मानिसहरूलाई यहाँ सताइएका छन् र त्यो समयमा कि अगमभक्त अवधियाबाट यो वचन आउँदछ र हामी देख्दछौँ भने यो परमेश्वरको दिन कस्तो हुन्छ कि हामीलाई दोस्रो पत्रुस 3:8 स्पष्ट भन्दछ कि प्रभुको दिन एक दिन 1,000 वर्ष चाहिँ र 1,000 वर्ष एक दिन चाहिँ हुनेछ। त्यसकारण हामी यसको प्रकाशमा हामी के गर्नुपर्ने हुन्छ, यस हामी जिउनुपर्ने हुन्छ। त्यति मात्रै भन्दैनन् क्योंकि प्रभुको दिन नजिक आइपुगेको छ मात्रै भन्दैनन् उनले 15 ख खण्डमा हेर्नुहोस् न कि निर्दिष्ट रूपमा एदोमलाई सङ्केत गरेर के भनेछन्, तैँले जस्तो गरेको छ तँलाई पनि त्यस्तै गरिनेछ, तेरा कार्यहरूतिर आफ्नै थाप्लोमा फर्केर आउनेछन्। कि यहीँ प्रष्ट रूपमा अवधियाले यही दिँदैछन् कि एदोमले यहुदामाथि गरेको जुन थिचोमिचो, जुन अपराध, उनीहरूमाथि गरेको हिंसा, यी सबै कुरामाथि परमेश्वरले के गर्नुहुन्छ, न्याय गर्नुहुनेछ। उनीहरूलाई त्यत्तिकै परमेश्वरले छाड्नुहुन्न तर उनीहरूमाथि न्याय गर्नुहुन्छ। एदोमको न्यायले अरूहरूको न्यायको पनि पूर्व चित्रण गर्दछ। र यो कुरालाई हेर्दै गर्दाखेरि यहाँ सोह्र पदमा तपाईँले फेरि हेर्नुभयो भने यसरी भन्नुहुन्छ सोह्र पद, जसरी तैँले मेरो पवित्र डाँडामा पिइस् त्यसरी नै सबै जाति जातिहरूले पनि सधैँभरि पिउनेछन्, र तिनीहरूले पिइरहनेछन् र कहिले नभए जस्तै हुनेछन्। कि जब हामी यो पन्ध्रको ख र सोह्रलाई हामी हेर्छौँ भने कि येशु ख्रिस्टले नयाँ करारमा भन्नुभएको एउटा कुराको हामीलाई याद आउँदछ कि येशुले आफ्ना चेलाहरूलाई डाँडाको उपदेशमा यसरी भन्नुभएको छ मत्ती 7:2 कि किनभने जसरी तिमीहरूले अरूहरूलाई दोषी ठहराउँछौ त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। र जब हामी पुरानो करारमै पनि अर्को खण्डमा हामी हेर्छौँ भने कि योसँग मिल्ने अरू वचन पनि हामी देख्दछौँ। जब हामी प्रस्थान 21 आफ्नो बाइबलमा 21 तपाईँले हेर्न सक्नुहुन्छ, प्रस्थान 21 24-25 पदलाई हेर्नुहोस् न कि ठ्याक्कै यस्तै योसँग मिल्ने खण्ड हामी देख्छौँ कि यहाँ यसरी लेखेको छ, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा, डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाई, त्यस मानिसलाई मिलोस्। यहाँ के भइरहेको छ कि यो खण्डसँग हामीले हेर्ने भने यो एउटा सिद्धान्तसँग यो मिल्न जान्छ कि जसलाई हामी यसरी भन्न सक्छौँ कि यो एउटा बदला लिने एउटा सिद्धान्तसँग यो मिल्ने कुरा हामी देख्दछौँ। कि जब हामी अहिले प्रस्थानको पुस्तकमा हेरेको खण्डबाट हामी देख्दछौँ कि यदि कसैले एउटा व्यक्तिको बारेमा अपराध गर्यो भने उसलाई हानि पुऱ्यायो भने त्यसरी नै त्यो व्यक्तिलाई पनि के गर्नुपर्ने थियो, हानि पुऱ्याउनु पर्ने थियो, त्यसरी नै उसलाई सजाय दण्ड दिनुपर्ने थियो। र विशेष गरी त्यो दण्ड चाहिँ कि यो व्यक्तिगत रूपमा उसले दिन मिल्दैन थियो, र यो दण्ड कि जुन एउटा जिम्मेवारी निकायबाट यो अभ्यास गरिनुपर्ने थियो। त्यस कारण यहाँ अवेदियाले के भन्न खोजिरहेका छन् कि यहाँका परमेश्वरका मानिसहरूलाई किन यो खण्ड यहाँ जोड्न चाहेका छन् कि उनले यही भन्दैछन् कि परमेश्वरले यसको सही न्याय गर्नुहुनेछ, सही न्याय गर्नुहुनेछ। त्यस कारण के, त्यस कारण परमेश्वरले उनीहरूमाथि न्याय गर्नुहुनेछ, अन्तिम न्याय गर्नुहुनेछ। त्यस कारण के हुन्छ, परमप्रभुको दिन सबै जाति जातिहरूको निम्ति नजिकै आइपुगेको छ। किनकि परमेश्वरले ठिक न्याय गर्नुहुन्छ, उहाँले उचित न्याय गर्नुहुन्छ। र पद 16 भन्दछ कि जसरी तैँले मेरो पवित्र डाँडामा पिइस् त्यसरी नै सबै जाति जातिहरूले पनि सधैँभरि पिउनेछ। यहाँ 16 कि यो पवित्र डाँडाले कि यरुसलेमलाई जनाउँदछ, त्यसको निम्ति तपाईँले भजन सङ्ग्रह 2:6 दानियल 9:16 हेर्नुभयो भने यस पवित्र डाँडाले यरुसलेमलाई जनाउँदछ। तर त्यहाँ उनीहरूले के पिएका थिए त, यहाँ माथि हामी हेर्छौँ भने कि परमेश्वरका जनहरू माथि आक्रमण हुँदा के गरेको छ, उनीहरू रमाएका छन् कि परमेश्वरका जनहरूमाथि थिचोमिचो हुँदाखेरि उनीहरूले आनन्द मनाएका छन्। त्यसको निम्ति के गर्नुभयो, परमेश्वरले उनीहरूलाई दण्ड दिनुभयो, परमेश्वरको क्रोध उनीहरूमाथि खन्याउनु भयो। अब परमेश्वरको क्रोध त्यो न्याय उनीहरूमा मात्र होइन कि त्यसरी नै सबै जाति जातिहरूको निम्ति जाति जातिहरूले पनि सधैँ पिउनेछन्। परमेश्वरका जनहरूलाई थिचोमिचो गर्नेहरूले पनि के गर्नेछन्, परमेश्वरको क्रोध उनीहरूले सहनुपर्नेछ। कि जब हामी यस यो पिउने कुरामा हेर्छौँ भने कि जहिले पनि परमेश्वरसँगको क्रोधसँग जोडेको हामी पाउँदछौँ। त्यस कारण परमेश्वरले यो प्रतिज्ञा गर्नुभएको छ कि परमेश्वरले दुष्टहरूको काम अनुसार बदला लिने प्रतिज्ञा गर्नुभएको छ। कि जब तपाईँले पहिलो राजा 2:32, यर्मिया 50:29, इजकियल 16:43 हेर्नुभयो भने यस परमेश्वरले यो प्रतिज्ञा गर्नुभएको छ। र हामी यहाँबाट यो देख्दछौँ कि परमेश्वरले निश्चय नै न्याय गर्नुहुनेछ, उहाँले ठिकसँग न्याय गर्नुहुनेछ। र परमेश्वरको न्यायमा पर्नु भनेको सबैभन्दा डरलाग्दो कुरा हो, किनकि परमेश्वर धर्मी न्यायकर्ता हुनुहुन्छ। र यो न्याय कि जब उहाँले ख्रिस्ट पठाउनुहुन्छ, जुन दिन ख्रिस्टको दोस्रो आगमन हुन्छ, त्यो दिन यो अन्तिम उहाँले यो न्याय गर्नुहुनेछ। यो न्यायले त्यो बेलाको न्यायलाई मात्र होइन, तर उहाँको अन्तिम न्यायलाई पनि, परम प्रभुको दिनले उहाँको अन्तिम दिनलाई पनि जनाउँदछ। त्यसकारण प्रेयर हो, परमेश्वरको दिनले हाम्रो जीवनमा अर्थ राख्छ। परमेश्वरको दिन हाम्रो निम्ति, हरेक मानिसको निम्ति तयार गरिएको छ, र परमप्रभु परमेश्वरको दिन यो कुनै पनि एउटा विश्व दिवस हुन्छ नि, संसारमा मानिने यो दिनहरू जस्तो होइन। सायद त्यो दिनहरू कतिको निम्ति अर्थ राख्छ होला, कतिको निम्ति त्यो दिनले अर्थ राख्दैन होला, तर परमप्रभुको दिनले सारा संसारमा प्रभाव पार्नेछ, किनकि त्यो दिन परमेश्वरले सबैको न्याय गर्नुहुनेछ। र त्यो न्यायबाट कोही पनि उम्कनेवाला छैन। यदि तपाईँ हाम्रो माझमा हुनुहुन्छ र ख्रिस्टमा तपाईँ हुनुहुन्न भने, म तपाईँलाई यही सत्यता बताउन चाहन्छु कि त्यो दिन परमेश्वरको न्यायको कचौरा तपाईँ पिउन तयार हुनुपर्ने हुन्छ। उहाँले आफ्नो न्याय खन्याउनुहुनेछ हरेक व्यक्तिमाथि। तर यतिमै यो कथा सकिँदैन, तर त्यहाँ एउटा असल खबर छ कि यो परमेश्वरको न्यायबाट बाँच्ने एउटा उपाय छ, उहाँको क्रोधको कचौराबाट बाँच्ने एउटा उपाय छ। त्यो उपाय भनेको प्रभु येशू ख्रिस्ट हुनुहुन्छ, प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। किनकि जब हामी उहाँमाथि भरोसा गर्छौँ, उहाँमा आफ्नो पापको पश्चाताप हामी गर्छौँ भने हामी त्यो क्रोधबाट हामी बाँच्नेछौँ। किनकि ख्रिस्टले आजभन्दा 2000 वर्ष अगाडि उहाँले संसारमा आउनुभयो, उहाँले जीवन जिउनुभयो, र उहाँ क्रुसमा टाँगिनुभयो, मारिनुभयो, गाडिनुभयो, र तेस्रो दिनमा उहाँ जीवित भए उठ्नुभयो, र उहाँ स्वर्ग रहनुभयो, र फेरि एक दिन न्याय गर्न आउनुहुनेछ। र त्यही क्रुसमा उहाँले परमेश्वरको यो क्रोधको कचौरा पिउनु भएको छ। त्यसकारण जब हामी उहाँमा विश्वास गर्छौँ भने कि यो क्रोधको कचौरा हामीले पिउनु पर्दैन, होइन भने यो क्रोधको कचौरा हामीले पिउनुपर्ने हुन्छ। तर हामी ख्रिस्टमा हुनेहरूको निम्ति यही असल खबर छ कि ख्रिस्टले हाम्रो निम्ति हामीले पिउनुपर्ने कि परमेश्वरको क्रोध हाम्रो निम्ति क्रुसमा उहाँले पिउनुभयो, र हामीले पाउनुपर्ने दण्ड उहाँले पाउनुभयो। र यसैले हामीलाई यो सान्त्वना दिँदछ कि प्रभुको दिनले हामीलाई यही कुराले आनन्द दिँदछ कि हामी उहाँसँगै हुनेछौँ र उहाँको क्रोधबाट हामी बाँच्नेछौँ। त्यसो भने उद्धार गरेका मानिसको रूपमा हामी यहाँ देख्दछौँ कि सारा जातिहरूमाथि परमेश्वरको क्रोध आउँदैछ, सारा जातिहरूले परमेश्वरको क्रोधलाई उनीहरूले भोग्नुपर्नेछ। र हामीलाई यो थाहा छ कि यो क्रोधबाट बाँच्न ख्रिस्ट हुनुहुन्छ, ख्रिस्ट मात्रै, ख्रिस्टबाट मात्रै हामी यो बाँच्न सक्छौँ भन्ने सत्यतालाई के हामी अरू मानिसहरूलाई यो के बताउन सक्दैनौँ, कि नबताइ हामी रहन सक्छौँ, कि हामी यति स्वार्थी भएर रहिरहन सक्छौँ, कि तपाईँ र मैले त्यहाँ भएका अरू मानिसहरूमाथि परमेश्वरको क्रोध आइरहेको देखिरहँदा, र हामीलाई यसको समाधान ख्रिस्टमाथिको विश्वासले हामीलाई बचाउँछ भन्ने कुरा सत्यता थाहा गर्दै गर्दाखेरि कि हामी यो नबताइ बस्न सक्छौँ। त्यसकारण हाम्रो यो जिम्मेवारी छ कि हामीले यो सत्यता बताउनु पर्ने हुन्छ, किनकि प्रभुको दिनले कि त्यहाँ न्याय ल्याउनेछ, र यो न्याय निश्चित छ, र हाम्रो निम्ति कि यो न्याय ख्रिस्टले पुरा गरिदिनु भएको छ। र त्यति मात्रै होइन, ख्रिस्टको दिनले तपाईँ र मलाई उहाँको न्यायबाट मात्र बचाउँदैन, तर हामीलाई पूर्ण रूपमा उहाँले उद्धार गर्नुहुनेछ। आजको वचनको दोस्रो बुदा जुन हामी 17 पदबाट हामी देख्दछौँ कि यहाँ कि त्यहाँ परमप्रभुको न्याय मात्र होइन, तर त्यहाँ उद्धार पनि छ भन्ने कुरा हामी के देख्छौँ, पद 17 हामी देख्छौँ। ओबदियाले परमप्रभुको दिन नजिकै आइपुगेको छ भन्ने कुराले उहाँको न्यायको विषय मात्र बताउँदैन, तर परमेश्वरका जनहरूको उद्धार छ भने उनले बताउँछ, जुन हामी पद 17 देख्छौँ कि तर सियोन पर्वतमा चाहिँ उद्धार हुनेछ, कि हामी यहाँ देख्दछौँ कि त्यहाँ उद्धार हुनेछ। हामीले अघि मेरो सियोन पर्वतले यरुसलेमलाई जनाउँदछ, जुन यरुसलेम परमेश्वरको बास गर्ने ठाउँ, विशेष उहाँको उपस्थिति रहने ठाउँले जनाउँदछ। त्यसकारण त्यहाँ के देख्छौँ कि परमेश्वरमा नै उद्धार छ। परमेश्वरले नै के गर्नुहुन्छ, आफ्ना मानिसहरूको उद्धार गर्नुहुन्छ। र यसले यही देखाउँछ, परमेश्वरले आफ्ना मानिसहरूलाई उद्धार गर्नुहुन्छ, परमेश्वरले सबैमाथि न्याय गर्नुहुन्छ। र त्यहाँ यरुसलेमबाट होइन, अब आज उहाँले ख्रिस्टद्वारा हामीलाई के गर्नुहुन्छ, उद्धार गर्नुहुन्छ। उद्धार अरू कुनै ठाउँबाट छैन, केवल परमेश्वरबाट नै छ, र यो ख्रिस्टबाट हुँदछ। त्यति मात्रै उहाँले भन्नुहुन्न कि याकुबको घरानाले आफ्नै उत्तराधिकारको अधिकार गर्नेछन्, कि त्यो समयमा कि परमेश्वरले आफ्ना जनहरूलाई प्रतिज्ञा गर्नुभएको कुरालाई उहाँले के गर्नुहुन्छ, पुरा गर्नुहुनेछ, जुन उहाँले उत्पत्ति 15 अध्यायमा उहाँले प्रतिज्ञा गर्नुभएको थियो। यही कुराले के गर्दै हुन्छ, उहाँले फेरि पुरा गर्नेवाला हुनुहुन्छ। परमेश्वरमा विश्वास गर्ने उहाँका मानिसहरूलाई अन्ततः उद्धार गरिनेछ, र तिनीहरूलाई परमेश्वरको निम्ति अलग गरिनेछ। परमेश्वरले उहाँका मानिसहरूलाई एकसाथ ल्याउनुहुनेछ। त्यस मानिसहरूले एकसाथ ल्याएर के गर्नुहुन्छ, पद 18 हेर्नुहोस् त, त्यहाँ हामीले दुईवटा कुरा पाउँछौँ कि याकुबको घराना आगो हुनेछ र योसेफका घराना एक ज्वाला बन्नेछ, र एसाबको घराना चाहिँ ठोसा मुसा हुनेछ, यिनीहरूले त्यसलाई आगोमा सल्काएर भस्म पार्नेछन्, र एसाबको घरानाबाट बाँचेको एउटै पनि हुने छैन, परमप्रभुले यसै भन्नुहुनेछ। यहाँ हामी देख्दछौँ कि एउटा आलङ्कारिक शब्दहरू यहाँ प्रयोग गरिएको छ, कि यहाँ आगो, ज्वाला र ठोसा मुसा। यसले यही देखाउँदछ कि ठोसा मुसाले एकदमै कमजोर वस्तु, एउटा पराल जस्तो, कि जहाँ आगोले के गर्नेछ, यो भस्म पार्नेछ। यहाँ के भन्नुहुन्छ कि एसाबको घरानालाई याकुब र योसेफका घरानाले के गर्नेछन्, उनीहरूमाथि न्याय गर्नेछन्, उनीहरूलाई नष्ट पार्नेछन्, र यो परमप्रभुबाट घोषणा गरिएको छ। त्यति मात्रै होइन, उहाँले उनीहरूलाई न्याय मात्रै गर्नुहुन्न, तर परमेश्वरले के गर्दै हुन्छ, उहाँका मानिसहरूलाई एकसाथ एक ठाउँ भेला गर्दै हुन्छ, उहाँले फेरि एकै ठाउँमा उहाँले ल्याउँदै हुनुहुन्छ। त्यसकारण हामी पद 19 र 20 हामी यो पाउँछौँ कि नेगेबका मानिसहरूले एसाबका डाँडा र अधिकार गर्नेछन्, र डाँडाका फेदीका मानिसहरूले पलिस्तिरको देश अधिकार गर्नेछन्, तिनीहरूले एफ्राइम र सामरियाका खेतबारीहरू पनि अधिकार गर्नेछन्, र बेन्यामिनले चाहिँ गिलाद अधिकार गर्नेछ। इजरायल यस समूहले जो निर्वासनमा भएर कनानमा छन्, सारपतसम्मको देश अधिकार गर्नेछन्, सपारतमा भएका यरुसलेमका निर्वासितहरूले नेगेबका नगरहरू अधिकार गर्नेछन्। कि यहाँ हामी के देख्छौँ कि परमेश्वरले आफ्ना मानिसहरूलाई फेरि एकसाथ भेला गराउँदै हुनुहुन्छ, र के गर्दै हुन्छ, उहाँले आफ्ना जातिहरूको पुनर्स्थापना गर्दै हुनुहुन्छ, एक ठाउँ ल्याउँदै हुनुहुन्छ। र जब यो नेगेब भन्ने ठाउँ कि इसरायलको दक्षिणी भागमा पर्दछ, र त्यहाँका मानिसहरूले के गर्दैछन्, एदोम अर्थात् एसाबका डाँडाहरूमा अधिकार गर्नेछन्। र यो भन्दै गर्दाखेरि कि यहाँ अरू अगमवक्ताले भनेका कुराहरू पुरा भइरहेको छ, कि आमोस 9:11-12 पदमा भनिएको अगमबानीहरू यहाँ पुरा भइरहेको हामी देख्दछौँ, कि परमेश्वरले आफ्ना मानिसहरूलाई एकसाथ ल्याउनुहुनेछ, र उनीहरूले त्यहाँ फेरि अधिकार गर्नेछ। यहाँ परमेश्वरका मानिसहरूले फेरि आफ्नो ठाउँमा अधिकार गरिरहेको हामी देख्छौँ, परमेश्वरका मानिसहरूले फेरि एकसाथ भेला भएको छ, परमेश्वरले उनीहरू आफ्ना मानिसलाई पुनःस्थापना गरिरहनु भएको छ। त्यति मात्र होइन कि परमेश्वरले आफ्नो राज्य स्थापना गर्नुहुनेछ, र त्यस राज्य उहाँकै हुनेछ, जुन पद हामी 21 हेर्नेछौँ, कि कि पद 21 हामी देख्दैछौँ, इसापका डाँडाहरूको राज्य गर्नेलाई उद्धार गर्ने नै सियोन पर्वतमा उक्लेर आउनेछन् र यहुदा चाहिँ परमप्रभुको हुनेछ र राज्य चाहिँ परमप्रभुको हुनेछ। जब हामी यहाँ इसापको डाँडाहरूको राज्य गर्नेलाई उद्धार गर्नेहरू भन्ने कुरा हामी हेर्छौँ कि पुरानो करारमा उद्धार गर्नेहरूलाई धेरै ठाउँमा न्यायकर्ताहरूलाई पनि उद्धारकर्ताको रूपमा सङ्केत गरेको हामी पाउँछौँ, जुन हामी न्यायकर्ता 3:9-15 हामी पाउँछौँ, नेहेमया 9:27 पनि हामी यहाँ हेर्छौँ भने यो कुरालाई हामी पाउँदछौँ। तर हामी यहाँ हेर्छौँ भने यहाँ कसले यो उद्धार गर्नेहरूलाई सङ्केत गर्दछ, पक्कै पनि यहाँ कि नेगेबका मानिसहरूलाई, माथि एसापमा अधिकार गर्नको निम्ति डोराएका मानिसहरूलाई सायद यसले सङ्केत गर्छ होला। तर यहाँ स्पष्ट यिनीहरूलाई यसले जनाउँछ भनेर बताएको छैन, त्यसकारण हामी भन्न सक्छौँ कि त्यहाँ अगुवाई गर्नेहरूलाई, त्यहाँका न्यायकर्ताहरूलाई सायद यसले जनाउँछ होला। तर यसले हामीले हेर्ने हो भने कि अन्तत कि हाम्रो उद्धारकर्तालाई यसले के गर्छ, जनाउँदछ कि परमेश्वरले हाम्रो उद्धार गर्नको निम्ति कि कुनै न्यायकर्ताहरू उहाँले पठाउनु भएन, तर उहाँले हाम्रो उद्धार कसरी गर्नुभयो कि उहाँले हामीलाई उद्धार गर्न आफ्नै पुत्र दिनुभयो, आफ्नै पुत्र ख्रिस्ट येशू पठाउनु भयो, हामीले जिउन नसकेको जीवन उहाँले जिउनुभयो, पिताको आज्ञा पालन गर्नुभयो र हामीलाई कुनै मानिसको दासत्वबाट होइन, कुनै रोग बिरामको दासत्वबाट होइन, गरिबीको दासत्वबाट होइन, तर उहाँले हाम्रो सबैभन्दा ठुलो समस्या, सबैभन्दा ठुलो दासत्वबाट हामीलाई उहाँले उद्धार गर्नुभयो कि जुन परमेश्वरको क्रोधबाट नै हामीले के गर्नुभयो, उद्धार गर्नुभयो, हाम्रो पापको दासत्वबाट उहाँले हामीलाई उद्धार गर्नुभयो, उहाँले हामीलाई अन्धकारको राज्यबाट ज्योतिको राज्यमा सार्नुभयो। सबै कि आज हामी ख्रिस्टमा भएकाहरू साँच्ची नै उहाँको राज्यका मानिसहरू चाहिँ जिरहेका छौँ। र अन्तिम आउनलाई जुन यो राज्य चाहिँ परमप्रभुको हुनेछ, पक्कै पनि जब ख्रिस्ट आउनुहुन्छ उहाँको यो राज्य के गर्नुहुन्छ, पुरा गर्नुहुन्छ, यो राज्य उहाँकै हुनेछ, उहाँले नै शासन गर्नुहुनेछ कि जसरी जकरिया 14:9 यसरी भन्दछ, परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ, त्यस दिन एकमात्र परमप्रभु हुनेछ र उहाँकै नाउँ मात्रै हुनेछ। यो कहिले हुनेछ कि जब ख्रिस्ट आउनुहुन्छ सबै कुराको न्याय गर्नुहुन्छ, जब ख्रिस्ट आउनुहुन्छ सबै राज्यहरू टलेर जानेछ, नष्ट भएर जानेछ र केवल उहाँको राज्य स्थिर रहनेछ। त्यसकारण प्रेयर, हामी कुन राज्यको निम्ति जिइरहेका छौँ, यो नाश हुने राज्यको निम्ति कि नाश नहुने प्रभुको राज्यको निम्ति जिइरहेका छौँ। हामीले अघि हेर्दै थियौँ कि प्रकाशको पुस्तकले भन्दछ कि ख्रिस्ट चाँडै आउँदै हुनुहुन्छ, उहाँले यो पनि भन्नुहुन्छ कि हरेक मानिसलाई उसले गरे अनुसारको फल दिने प्रतिफल मसँग छ। त्यसकारण परमेश्वरको प्रतीक्षाको दिनको प्रतीक्षामा हामी कसरी जिइरहेका छौँ प्रियहरू? यस संसारमा दुःख, कष्ट, अभाव र सतावट, बेरोजगार, पापसँगको सङ्घर्ष छ, तर हाम्रो निम्ति त्यहाँ एउटा दिन छ कि सबै कुरा यसरी नै स्थिर रहनेवाला छैन, यो एक दिन यी सबै कुराको अन्त्य हुनेवाला छ, किनकि त्यहाँ परमप्रभुको दिन छ र यो दिन निश्चय गरिएको छ, यो दिन निश्चय नै पुरा हुनेछ। जब ख्रिस्ट आउनुहुनेछ उहाँले यी सबै परिस्थितिहरूबाट हामीलाई उहाँले उद्धार गर्नुहुनेछ, सबै सतावट, खेदो, यी सबै रोग बिरामबाट उहाँले हामीलाई उद्धार गर्नुहुनेछ र उहाँकै साथमा, उहाँको राज्यमा लानुहुनेछ। उहाँको दिन जब ख्रिस्ट आउनुभयो यसको सुरुवात भएको छ, तर जब ख्रिस्ट आउनुहुनेछ र यो उहाँको दिनको पूर्ण रूपमा पुरा हुनेछ। त्यसकारण हामीलाई हाम्रो अभाव र कष्टहरूमा पनि कि यही ख्रिस्टको दिनले होसियारिताको साथ सुसमाचारमा लागिरहन र त्यसैको सत्यतामा जिउनलाई हामीलाई तत्पर र उत्साह दिनुपर्दछ। कि हामी परमप्रभुको दिन नजिकै आइपुगेको छ भन्ने कुरालाई याद गर्दै जिरहेका छौँ। तपाईँ के कुराको निम्ति जिउँदै हुनुहुन्छ? कतै ख्रिस्टभन्दा बाहिर रहेर उहाँको अन्तिम न्यायको दिनको निम्ति त जिरहनु भएको छैन, या त ख्रिस्टमा रहेर सधैँको निम्ति उहाँसँग रहन उहाँको राज्यको निम्ति जिरहनु भएको छ? तपाईँ कुन कुराको निम्ति, कुन राज्यको निम्ति जिरहनु भएको छ? तपाईँ जवानहरू के कुराको निम्ति हामी जिरहेका छौँ? तपाईँ अभिभावकहरूले आफ्ना छोरा छोरीहरूलाई, आफ्नो नानी बाबुहरूलाई परमप्रभुको दिनको निम्ति के कुराको लागि तयारी पार्दै हुनुहुन्छ? किनकि परमप्रभुको दिन निश्चय नै आउनेछ। परमप्रभुको दिनले निश्चय दुईवटा कुरा गर्नेछ, कि त्यहाँ अन्तिम न्याय हुनेछ र त्यहाँ ख्रिस्टमा हुनेहरूको पूर्ण उद्धार हुनेछ। त्यसकारण अघि मैले भने जस्तै, मैले अघि सुरुवातमा भने जस्तै, हाम्रो जीवनमा धेरै दिनहरू, ती महत्त्वपूर्ण दिनहरू छन् होला। सायद तपाईँले कतिले याद गर्नुहुन्छ होला, याद गर्नुहुन्न होला, सायद त्यो कुराले केही पनि फरक पार्दैन। तर हामीले एउटा दिनलाई याद गर्नुपर्नेछ जुन चाहिँ परमप्रभुको दिन हो। यसले हाम्रो जीवनमा यसले अर्थ राख्दछ, र यो परमप्रभुको दिन हरेक मानिसले सामना गर्नुपर्नेछ। यसले हाम्रो जीवनमा अर्थ राख्दछ। जब हामी परमप्रभुको दिनलाई याद गर्छौँ र यसले हामीलाई यही सहायता गर्दछ कि त्यही दिनको निम्ति तत्पर र तयारी भएर हामीलाई जिउनलाई मद्दत गर्दछ। त्यस कारण प्रियहरू, कि हामी यस संसारमा, यस संसारको निम्ति होइन, हामी आउने अर्को वर्षको निम्ति होइन, अर्को बर्थडेको निम्ति होइन, तर हामी परमप्रभुको दिनलाई याद गरेर हरेक दिन जिउनु एकदमै महत्त्वपूर्ण हुन्छ। किनकि त्यो दिन परमेश्वरले अन्तिम न्याय गर्नुहुनेछ र हामीले पूर्ण रूपमा उद्धार गर्नुहुन्छ। यसले नै तपाईँहरू मलाई यो कष्टहरूमा के गर्छ, स्थिर रहन यसले सहायता गर्दछ। अभावहरूमा यसैले नै हामीलाई सान्त्वना दिँदछ, किनकि एक दिन यी सबै कुरा टलेर जानेछ र हामी सदा उहाँसँग हुनेछौँ। आउनुहोस् प्रार्थना गरौँ।